ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے مصر کے عام انتخابات اور مصری عوام کے انقلاب کا دوسرا مرحلہ۔ اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر مختصر سے وقفے ایک بار۔ ناظرین، گزشتہ روز مصر میں حسنی مبارک کے حکومت کے خاتمے کے بعد پہلی بار پارلیمانی انتخابات کا پہلا مرحلہ منعقد ہوا۔ پہلا مرحلہ دو روز پر مشتمل تھا، کل انجام پایا۔ اس سے ایک دن پہلے یہ ووٹنگ شروع ہوئی تھی، اور ترین جو رجحانات سامنے آ رہے ہیں اس کے پیش نظر یہ کہا جا رہا ہے کہ مصر کی اسلام پسند جماعتوں کو دیگر جماعتوں پر سبقت حاصل ہے۔ بہرحال یہ بات اپنی جگہ، اور چونکہ انتخابی مراحل ابھی دو اور باقی ہیں، دسمبر میں اور جنوری کے پہلے ہفتے میں دوسرے اور تیسرے مرحلے کی پولنگ یا ووٹنگ ہونا باقی ہے، اس کے بعد ہی مصر کی آئندہ پارلیمنٹ کی تشکیل اور اس کی حیات قضائی کا ہی صحیح طریقے سے اندازہ ہو سکے گا کہ کس شکل میں یہ پارلیمنٹ مرز وجود میں آئے گی اور آئندہ مصر کا سیاسی منظر نامہ کیا ہوگا۔ لیکن جس طرح سے گزشتہ روز اور اس سے ایک دن پہلے 9 صوبوں میں مصری عوام نے پولنگ اسٹیشنوں یا پولنگ مراکز پر جا کر اپنے حق رائے دہی کا استعمال کیا، اور وہ بھی ایک ایسے وقت جب مصر میں انقلاب کا دوسرا مرحلہ اپنے عروج پر ہے، اور گزشتہ 12 دنوں سے مصر کے عوام قاہرہ کے تحریر اسکوائر پر دھرنا دیے بیٹھے ہیں اور اپنے مطالبات پورے ہونے تک اس دھرنے کو جاری رکھنے کے عزم کا مسلسل اعادہ کر رہے ہیں، تو ایسے میں لمبی لمبی قطاروں میں اپنے رائے کا اور حق رائے دہی کا استعمال دنیا والوں کی آنکھوں کو خیرہ کیے دے رہی تھی، اور اس بڑے پیمانے پر اور وسیع پیمانے پر عوام کی شرکت دنیا والوں کو کیا پیغام دے رہی ہے، اور اس کے علاوہ بھی بہت سارے سوالات ہیں جن کا جواب ہم تلاش کرنے کی کوشش کریں گے اپنے اس پروگرام میں۔ اور اس کے لیے ہم نے اپنے اسٹوڈیو میں دعوت دی ہے معزز مہمان جناب تسلیم رحمانی صاحب کو، مسلم پولیٹیکل کونسل آف انڈیا کے صدر ہیں، جو یہاں تہران تشریف لائے ہیں اور ہماری دعوت کو قبول کیا، ہماری عزت افزائی کی۔ السلام علیکم جناب۔ جی تسلیم رحمانی صاحب، پہلا مرحلہ مکمل ہوا کل اور پرسوں، 2 دنوں تک مصری عوام نے 9 صوبوں میں مختلف پولنگ مراکز پر لمبی لمبی قطاروں میں کھڑے ہو کر انتظار کر کے اپنے حق رائے کا استعمال کیا، کیا پیغام جاتا ہے؟
میں نے ٹیلی ویژن پر لوگوں کو ووٹ کرتے ہوئے بھی دیکھا ہے، اور اس کے بعد آج صبح انٹرنیٹ پہ بہت سارے کمنٹس بھی پڑھنے کو ملے ہیں۔ بڑا خوش آئند ہے پیغام، کیونکہ مصریوں کی زندگی کا پہلا موقع ہے کہ انہیں اپنی حکومت خود چننے کا موقع مل رہا ہے۔ کچھ خواتین کا کمنٹ یہ تھا کہ ہمیں آج پہلی بار محسوس ہو رہا ہے کہ ہماری بھی کوئی آواز ہے، تو یہ ایک بڑا اہم بات ہے کہ ایک عام مصری یہ محسوس کر رہا ہے کہ وہ اپنے ملک میں آزاد ہے اور اپنی حکومت کو خود چننے کا اسے اب اختیار حاصل ہو گیا ہے۔ یہ احساس بڑا مثبت ہے کہ لوگ یہ کہہ رہے ہیں کہ نئے مصر کی تعمیر میں اب ہم بھی حصے دار ہوں گے۔
جی تسلیم رحمانی صاحب، ایک دوسری اہم بات جو ہے وہ یہ کہ یہ انتخابات ایک ایسے مرحلے پر ہوئے ہیں جب مصری عوام پر وہاں کی جو فوجی اعلی کونسل ہے اس کا دباؤ بھی ہے، اور ایک طریقے سے مصری عوام اور فوجی کونسل کے درمیان تصادم کی کیفیت ہے۔ 2-3 روز قبل جو فوجی سربراہ ہیں محمد حسین طنطاوی، انہوں نے واضح لفظوں میں کہا تھا کہ اگر فوجی کونسل کے سامنے آنے کی کسی نے جرت کی تو اسے سختی سے کچل دیا جائے گا، جبکہ مصری عوام کا کہنا ہے کہ فوجی کونسل کو چاہیے کہ جتنی جلدی ہو سکے اقتدار عوام کی منتخب حکومت کے حوالے کرے، تو اس صورتحال میں اس بڑے پیمانے پر مصری عوام کی شرکت کے بارے میں کیا کہنا چاہیں گے آپ؟
دیکھیے، مصر کی صورتحال بہت پیچیدہ ہے، اور پیچیدہ میں ان معنوں میں کہتا ہوں، عوام کی خواہش ایک جانب ہے، تحریر اسکوائر میں لاکھوں لوگ جا کر بیٹھے 25 جنوری تک، 25 جنوری کے انقلاب کے وقت میں وہ ایک خواہش لے کے بیٹھے تھے، اور ان کی خواہش یہ تھی کہ ملک سے تاناشاہی کا خاتمہ ہو، ڈکٹیٹرشپ ختم ہو، عوام کو ان کے مرضی اور منشا کے مطابق حکومت بنانے کا موقع ملے، اور ظلم و ستم کا خاتمہ ہو، مصر جو ہے وہ ترقی کرے، فلرش کرے، اس خواہش کو لے کے اتنا بڑا، اتنا شدید مظاہرہ وہاں کیا گیا تھا۔ ہم کو حیرت اس وقت بھی ہوئی تھی، دبے لفظوں میں باتیں کی گئی تھیں، بہت کھل کے بات نہیں کی گئی تھی، کہ وہ حسنی مبارک صاحب بحیثیت ایک فرد کے وہاں سے چلے گئے، چونکہ دباؤ سربراہ مملکت کی حیثیت سے انہی کے اوپر تھا، لیکن انہی کے زیر اثر کام کرنے والی فوج وہاں پر قابض ہو گئی، تو فوج کی جو گزشتہ عادتیں ہیں وہ تو برقرار ہی ہیں، وہ تو دور جائیں گی نہیں، اقتدار میں آنے کے بعد اقتدار کا چسکا بھی بہت برا ہوتا ہے، اور وہ بھی کہیں نہ کہیں لوگوں میں آ ہی جاتا ہے، ایسا محسوس ہو رہا ہے کہ وہ چسکا آ رہا ہے۔ ایک اور خاص بات جو ہم محسوس کرتے ہیں، یہ جو انقلاب جسے یاسمینی انقلاب کہا جا رہا ہے، جو بظاہر یہ کہا جاتا ہے کہ ٹیونس سے شروع ہوا ہے، لیکن میں اس کی بنیادیں بہت دور کہیں دیکھتا ہوں، شاید 2007 میں حماس کا فلسطین میں چنا جانا اس کی پہلی بنیاد ہے، جسے ہم لوگ بہت اس معاملے میں کنسیڈر نہیں کر رہے ہیں، لیکن ٹیونس کا انقلاب، پھر اس کے بعد مصر کا انقلاب، اور اس کے بعد لیبیا، اور اس کے بعد تمام عرب دنیا میں کسی نہ کسی حیثیت میں اس انقلاب کی ایک کروٹ لیتا ہوا جو دکھائی دے رہا ہے، اس میں ایک جو بڑی نمایاں اور خاص بات ہے وہ یہ ہے کہ تمام انقلابات کسی واضح لیڈرشپ کے بغیر ہیں، اور کوئی انقلاب اس وقت تک مکمل نہیں ہوتا جب تک اس کے پیچھے ایک ذہن اور ایک لیڈرشپ موجود نہ ہو، ایک نظریہ، ایک آئیڈیالوجی موجود نہ ہو، تو وہاں پر کوئی آئیڈیالوجی، اسی لیے ہم کو اس وقت بھی شبہات تھے اس انقلاب کے بارے میں، اور وہ شبہات اب آہستہ آہستہ سامنے آ رہے ہیں، جس طرح کل پولنگ بوتھس پہ حملے ہوئے یا اور تحریر اسکوائر پر حملے ہوئے اور فوج نے اعلان کیا، تو ایسا محسوس ہو رہا ہے کہ کہیں حماس کی طرح، جس طرح حماس نے مکمل ووٹ لے کے وہاں حکومت بنائی اور پھر اس حکومت کو کالعدم قرار دے دیا گیا ویسٹ کی جانب سے، اور ریکوگنائز نہیں کیا گیا، ہم کو ایک خدشہ ہے کہ کہیں مصر میں ایسا نہ ہو، لیکن اگر خدا نہ خواستہ مصر میں ایسا ہوتا ہے تو خطے کے حالات بہت خراب ہو جائیں گے۔
جی بہت شکریہ، آپ سے گفتگو جاری رہے گی۔ اس وقت چلتے ہیں دہلی، جہاں پر ٹیلی فون لائن پر موجود ہیں ہندوستان کے اسٹریٹجک امور کے اور سیاسی امور کے ماہر جناب ڈاکٹر اشی خان صاحب۔ خان صاحب السلام علیکم۔
وعلیکم السلام۔
سلام بھی کہہ دیجیے گا۔
ہاں تو آپ کی آواز پہنچ گئی ہوگی۔ ڈاکٹر صاحب وہ اسٹوڈیو میں موجود ہیں، تسلیم رحمانی صاحب آپ کو سلام عرض کر رہے ہیں۔
اچھا، وعلیکم السلام۔
جی ڈاکٹر صاحب، بات ہو رہی ہے مصر کی، اور گزشتہ روز پہلے مرحلے کا جو انتخاب ہے یا پولنگ وہ مکمل ہوئی، اور بہت ہی جوش و خروش دیکھنے میں آیا مصری عوام میں، اور جو آمریت کا سایہ تھا حسنی مبارک کی شکل میں، اگرچہ وہ چھٹ چکا، وہ ختم ہو چکا، لیکن فوجی حکومت کا سایہ بہرحال ان کے سروں پر تھا، لیکن اس کے باوجود شاید وہ اپنی تقدیر کا فیصلہ کرنے میں پہلے سے بھی زیادہ پرعزم اور مصمم نظر آ رہے تھے، اور دوسری طرف تحریر اسکوائر پر بھی ان کا دھرنا جاری ہے۔ یہ دونوں کارنامے ایک ساتھ کس بات کی غمازی کرتے ہیں آپ کے خیال میں؟
دیکھیے، میں تو یہ سمجھتا ہوں کہ اس ایجپٹ میں جو حالات ہیں وہ بڑے پیچیدہ ہیں، اور یہ اس موڑ پہ ایجپٹ ایک ایسے کراس روڈ پہ ہے جہاں پہ ویریس انٹرپریٹیشن ہیں۔ اگر آپ ایک اینگل سے دیکھیں تو اس میں جو پروٹیسٹرز ہیں ان کے لیجیٹیمیسی پہ بہت کچھ کہا جا سکتا ہے، دوسری طرف اگر آپ دیکھیں کہ جتنے مستعدی سے اور بڑے ڈیٹرمینیشن کے ساتھ وہاں پہ الیکشن ہوئے، اور اس میں اسلامک برادرہڈ کے بھی لوگ نے پارٹیسپیٹ کیا، سلافس لوگوں نے پارٹیسپیٹ کیا، تو اسے یہ لگتا ہے کہ ایک بڑا اچھا رجحان ہے لوگوں کا۔ لیکن تشویش اس بات کی ہے کہ وہاں پہ جو امریکن اسٹیٹمنٹ آ رہے ہیں وہ اسٹیٹمنٹ زیادہ تر اسلامک برادرہڈ یا وہاں کے جو منتظمین ہیں ان کے فیور میں ہے، मतलब ये हुआ कि जो वहां पे मिलिट्री रूलर्स हैं, देखिए एक चीज को मानना है क्या है वहां पे कि जो प्रेजेंट जो ग्राउंड रियलिटी है इजिप्ट में वो बड़े इंपॉर्टेंट है। वहां पे जिस तरह से रिवोल्यूशन आया, क्या वो रिवोल्यूशन था या स्प्रिंग था वो एक बहस है। उसके बाद आप देखें कि अगर वो रिवोल्यूशन था तो क्या उससे लोगों के पास या आवाम के पास ट्रांसफर ऑफ पावर हुआ या नहीं हुआ, वो नहीं हुआ। और वही लोग पावर में आए जो आपके प्योर मिलिट्री बैकग्राउंड के थे। और ये मिलिट्री जो बैकग्राउंड है, जो मिलिट्री के लोग हैं, तंतावी साहब हैं या जो उनके और भी लोग हैं, वो अमेरिका से बहुत क्लोज है। मतलब अमेरिका के स्टेट डिपार्टमेंट से और डिफेंस डिपार्टमेंट से और उनके इंटेलिजेंस डिपार्टमेंट से क्लोज है। और दूसरी ये भी इंपॉर्टेंट चीजें हैं कि अगर आप लीबिया में देखें तो वहां पे भी इस्लामिस्ट पावर में आए भाई, जिनके पेशानी पे दाग है, वो नमाज पढ़ा उन्होंने कि अल्लाह का फैसला है वगैरह है। लेकिन मैं ये समझता हूं कि इस्लाम ये नहीं कहता है कि एक कंट्री में कुछ बहरान हो रहा हो और आप साइलेंटली आप सीक्रेटली वहां पे ऑयल डील कर लें दूसरे कंट्री से। तो अमेरिका ऐसे इस्लामिक और ऐसे मुस्लिम को प्रमोट कर रहा है जिसको वो इस्लामिस्ट या मॉडर्न इस्लामिस्ट कहता है या मॉडरेट इस्लामिस्ट कहता है। और उसमें ऐसे भी ग्रोह हैं जो पहले जमाने में बड़े अच्छे थे लेकिन बाद में वो काफी कॉन्फॉर्मिस्ट हो गए, कंप्रोमाइजिंग हो गए। तो ये हालात हुए हैं। आपको इसराइल में इसमें ये फलस्तीन में देखना होगा कि महमूद अब्बास से बड़े अच्छे रवाबित थे आपके अमेरिका के, इसलिए कि वो मॉडरेट मुस्लिम थे। लेकिन जब उनका रुझान या उनका झुकाव और उनके ताल्लुकात अच्छे हो गए हमास से तो वो भी अलग हो गए। तो ये बड़ी पेचीदा चीजें हैं। लेकिन मैं ये समझता हूं कि वहां पे जो अभी तहरीर स्क्वायर में जो लोगों का हुजूम है, और ये आपके 12वां दिन है जो वहां पे लोग जमा है, 1 मिलियन या बहुत सारे लोग हैं, 42 से 45 लोग मारे जा चुके हैं, 1000 से ज्यादा लोग जख्मी हैं। वहां पे जो मस्जिद है एक तरह से वो आपके मेडिकल कैंप बना हुआ है। और उनके जो डिमांड है वो बड़ी इंपॉर्टेंट है जिसको समझना चाहिए। उनके डिमांड ये है कि अगर इलेक्शन आपके स्काफ के अंडर में होता है, मतलब सुप्रीम काउंसिल ऑफ आर्म फोर्सेस स्काफ, तो अगर उनके मातहत इलेक्शन होता है तो वो इलेक्शन फेयर नहीं होगा, इसलिए कि वो लोग खुद फेयर नहीं है। दूसरी चीज ये है कि जब ये इलेक्शन अगर हो जाता है और जो भी लोग पावर में आते हैं, लेकिन उसके जो सुप्रीम बॉडी है, जो आपके पैरामाउंट पावर है, वो सुप्रीम मिलिट्री काउंसिल है, तंतावी साहब है, इसलिए कि जो नया पार्लियामेंट होगा वही एक कमिटी को एस्टैब्लिश करेगा जो कॉन्स्टिट्यूशन को ड्राफ्ट करेगा
जी।
और जून तक जो है वो प्रेसिडेंट का ये आपके इलेक्शन हो जाएगा। तो ये तमाम चीजें हैं जो एक प्रोवाइड कर रही हैं तमाम इंफॉर्मेशन को कि आप जब डिसीजन लेते हैं इजिप्ट के ऊपर में, तो मुझे ये लगता है कि वो ग्रोह जो वहां पे जमा है वो लोग हैं जो जिसमें कई तरह के लोग शामिल हैं, वो इस्लाम के मानने वाले भी हैं, आपके सेकुलर भी हैं, या जैसे भी लोग हैं यूथ्स हैं उसमें। और उनके जो डिमांड्स हैं वो बड़े इंपॉर्टेंट हैं। उनका डिमांड ये है कि भाई आप फॉरन ट्रांसफर कीजिए सिविलियन अथॉरिटी को, इसलिए कि जो पर्पस ऑफ रिवोल्यूशन था वो अचीव नहीं हुआ, और आप जो है नेशनल सेल्वेशन गवर्नमेंट बनाएं, तो मिलिट्री गवर्नमेंट को आप छोड़ें। और इनकी मतलब इनका जो समर्थन या इनके फेवर में अमेरिका नहीं जा रहा है, इनके फेवर में इसराइल नहीं जा रहा है, और इनको कवरेज भी नहीं दिया जा रहा। आप ये देखें, आप ये देखें कि आज की बात है
जी,
कि जो पोर्ट पे आपके इजिप्ट के पोर्ट पे जो पोर्टर हैं, उन्हें जब ये अंदाज हुआ कि अमेरिका से इंपोर्ट होके आया है टियर गैस, तो उन्होंने कहा कि भाई हम इसे नहीं उतारेंगे। इसलिए कि वहां की जो इंटीरियर मिनिस्ट्री है इजिप्ट की, उसने 21 टन वहां से आपके ऑर्डर किया है टियर गैस आने को, 7 या 8 टन वो आ चुका है। तो ये तमाम चीजें हैं जिससे शक और शुभात पैदा हो रहे हैं, इसलिए कि इलेक्शन कराने से लेजिटिमेसी जाहिर नहीं होती। इलेक्शन आपके इराक में भी हुए, लेकिन अभी भी वहां जो गवर्नमेंट है उस पर जो है होल्ड आपके अमेरिकन का है। इलेक्शन आपकी यहां पे लीबिया में भी होगा, लेकिन यहां पे भी जो कंट्रोल है वो आपके उन लोगों का है जो नुमाइंदे हैं बाहर के मुल्कों के, ये तमाम चीजें गौर करने की हैं।
जी डॉक्टर साहब, मैं फिर हाजिर होंगे आपकी खिदमत में। तस्नीम रहमानी साहब, ये डॉक्टर अर्शद खान साहब अपनी गुफ्तगू में कई नुकात की तरफ इशारा कर रहे थे, जिनमें एक ये कि अमरीका का कहीं ना कहीं से काफ़ी दबाव है और काफ़ी असर है, और बहरहाल अभी कुछ कहा नहीं जा सकता, ये उनकी अपनी बात थी। लेकिन ट्यूनिस के बाद से जो तहरीकें चली हैं पूरे खित्ते में, जब उनकी हम माहियत को देखते हैं मुख्तलिफ जावियों से, तो जहाँ सबसे पहले एक चीज़ ये नज़र आती है कि इसमें इस्लामी बेदारी खुलकर सामने आई है, वहीं इन तहरीकों के दरमियान एक अहम जज्बा जो कार फरमा रहा है वो ये कि सब की ख्वाहिश थी, पूरे इलाके के अकवाम की ख्वाहिश ये है कि हमें सहनिज़म और अमरीकी इम्परियलिज्म से बहरहाल छुटकारा हासिल करना होगा। और जिस तरह से इसराइली सफारत खाने पर कब्ज़ा हुआ और जिस तरह से बार बार इसराइल को जाने वाली गैस पाइपलाइन को धमाके से उड़ाया जा रहा है, और जिस तरह से फिलिस्तीनियों के हक में आवाज़ बुलंद हो रही है मिस्र, ट्यूनिस और दीगर खित्तों में, तो उससे ये बात क्या साफ नहीं हो जाती कि अब खित्ते के आवाम के दरमियान अमरीका और इसराइल की कोई जगह नहीं, और जो भी हुकूमत बनेगी आवाम के जरिए उसमें इसराइल या अमरीका का कोई दखल नहीं होगा?
असल मसला यही है, मैंने जो बिल्कुल शुरू में अर्ज किया कि ये बगैर लीडर के इनकलाबात थे, असल में कहीं ना कहीं कोई ना कोई अमरीकी रोल इन सब के पीछे पहले भी रहा है। मुझे ऐसा महसूस होता है, मेरी जाती राय है, कि जो इकोनॉमिक डिप्रेशन यूनाइटेड स्टेट्स का रहा है उसके मद्देनज़र भी इन्होंने इन 30-40 साल पुराने जो रूलर्स हैं वहाँ के, उनको हटा के मिलिट्री रूलर्स को लाने की ख्वाहिश की है अमेरिका ने। उसका बड़ा फायदा अमेरिका के लिए यह है कि जो ट्रिलियंस ऑफ डॉलर्स की दौलत इन हुक्मरानों ने अपनी जाती मिल्कियत की हैसियत से वेस्टर्न कंट्रीज में इकट्ठा की थी, उनको फोरफीट करने का मौका अमेरिका को आराम से मिल जाएगा, और उससे काफी हद तक उनके इकोनॉमिक डिप्रेशन में मदद मिलती है, एक बात। दूसरी बात यह कि एक 30-40 साल पुराने टेस्टेड आदमी को हटा के एक फ्रेश लीडरशिप अपनी मर्जी की वहां पर ये शायद इंपोज करना चाहते थे, इसलिए ये इनकलाबात अचानक, इसीलिए कहीं फेसबुक से कहीं इंटरनेट के दूसरे जराये से ये इनकलाबात उठे। लेकिन एक बात को गालिबन उन लोगों ने महसूस नहीं किया, ऐसा लगता है पिछली कम से कम 10 साल से, एक डिकेड से, एक मखसूस किस्म की जहनियत इस पूरे खित्ते में, बल्कि कहना चाहिए पूरी मुस्लिम दुनिया में है, जो एंटी अमेरिका है। और अलमिया यह है कि अवामी सतह पर मुकम्मल तौर पर मैं ये कह सकता हूं कि 95% दुनिया के मुसलमान अमेरिका और सहूनियत के मुखालिफ हैं, जबकि इन्हीं ममालिक के हुक्मरान उस सहूनियत के सहयोगी हैं, उनके साथ ताउन करने वाले लोग हैं। तो हुकूमत और अवाम के माबेन कोई तालमेल इस सूरत में नहीं है। यही वजह है कि जैसे ही हुकूमतें ये गिरी और वहां डेमोक्रेसी और जमहूरियत का नारा लग के इलेक्शन का जहां कहीं भी मौका आया, वहां इस्लाम पसंद कुव्वतों को इक्तदार में आने का मौका मिल गया। अन्नहजा को ट्यूनिस में किसी हद तक बर्दाश्त किया जा सकता है, इसलिए कि वो मिस्र और इसराइल से काफी दूर है, लेकिन मिस्र में इख्वान को यानी इस्लामिक ब्रदरहुड को बर्दाश्त करना अमरीका और इसराइल के लिए इतना आसान नहीं होगा, क्योंकि मिस्र बहुत स्ट्रेटेजिक पोजीशन है ज्योग्राफिकली, वो बिल्कुल सीधे सीधे इसराइल से मिलते हैं, और सहूनियत का जो ख्वाब है ग्रेटर इसराइल का, वो चकनाचूर हो जाएगा अगर वहां ब्रदरहुड आके खड़ा हो जाता है। और जो 90% वोटिंग कल हुआ है पार्लियामेंट के लिए, 50 से ज्यादा जो पॉलिटिकल पार्टीज ने उसमें हिस्सा लिया है और 90% लोगों ने वोट किया है, उससे ऐसा महसूस हो रहा है कि अन्नहजा की तरह वहां भी, और दूसरा जो मुल्क अभी जहां मोरक्को में पीजेडी वहां पर जो जीते हैं उसी उससे ज्यादा असरअंदाज होने वाला है इख्वान मिस्र में। और इख्वान की समझदारी है बहुत स्ट्रेटेजिकली कि उन्होंने सदारती ओहदे के लिए कोई उम्मीदवार सामने नहीं रखा है, सिर्फ पार्लियामेंट के लिए लड़ रहा है, क्योंकि पार्लियामेंट को यह इख्तियार होगा कि वो दस्तूर साजी का काम करे। تو دستور سازی میں اخوان حصہ لینا چاہتا ہے، ابھی لیڈرشپ کے فرنٹ پہ وہ آنا نہیں چاہتا. غالباً وہ یہ محسوس کر رہے ہیں کہ اس الیکشن کو نل اینڈ وائڈ کرنے کی پوری کوشش امریکہ اور صہیونی لابی کی جانب سے کی جائے گی، جس کے آثار کل سے ہم نے دیکھنے شروع کر دیے.
جی چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں سیاسی امور کے ماہر ڈاکٹر مقصود صدیقی. صدیقی صاحب السلام علیکم.
وعلیکم السلام.
جی صدیقی صاحب، کل سے لے کر آج تک کی جو صورتحال ہے مصر میں، یعنی مظاہرہ، احتجاج، دھرنا اور انتہائی وسیع پیمانے پر پولنگ اسٹیشنوں پر رائے دہندگان کی شرکت، کیا دیکھ رہے ہیں آپ آئندہ جو سیاسی منظرنامہ ہے چند دنوں میں، چند ہفتوں میں یا چند مہینوں میں؟
دیکھیے اس میں دو چیزیں ہیں. ایک تو اگر ہم تحریر اسکوائر میں جو دھرنے کی بات کریں اور وہاں پہ جو مظاہرے چل رہے ہیں اس کی وہاں بات کریں، تو اس سے صاف ظاہر ہوتا ہے کہ وہ لوگ جو وہاں پہ موجود ہیں وہ اس قسم یہ جو انتخابات ہو رہے ہیں اس میں شرکت نہیں کر رہے ہیں، اور وہ یہ سمجھتے ہیں کہ انتخابات ایک طرح کا وہ اسموک اسکرین ہے، یعنی ایک عوام کو بیوقوف بنانے کی چیز ہوتی ہے. وہ ان کو سب سے زیادہ فکر یہ ہے کہ انتخابات ہو بھی جائیں گے تو جو وہاں پہ آرمی کا کنٹرول ہے وہ جاری رہے گا، اور بلکہ آرمی چاہتی بھی یہی ہے کہ جو لوور ہاؤس کے لوور اسمبلی کے جو انتخابات ہو رہے ہیں اس کے نتائج جب اس کی سیٹیں جب جنوری میں ڈکلیئر کی جائیں گی اس کے بعد بھی اس کو پورا کنٹرول کرنا چاہتے ہیں. تو ان کو یہ میرے خیال میں بات سمجھ میں آ گئی ہے کہ امریکہ کسی نہ کسی صورت سے وہ یہ کوشش امریکہ کی جاری رہے گی کہ یہ جو تنتاوی صاحب ہیں یا ان کے جو جنرل ہیں ان کی حکومت یا ان کا اقتدار یا ان کا اثر و رسوخ جو ہے وہ اس کے اوپر موجود رہے. اس کے ساتھ ساتھ جو ہم اتنی زیادہ تعداد میں لوگوں کو ووٹ دینے کے لیے جاتے ہوئے دیکھتے ہیں، اس کی سب سے بڑی وجہ میرے خیال میں یہ ہے کہ پہلی دفعہ ایسا ہوا ہے، میں سمجھتا ہوں کہ سن 50-52 سے کہ مصری عوام کو یہ موقع ملا کہ اپنے کم سے کم جو بھی خیالات ہیں اس کا صحیح طرح سے اظہار کر سکیں. اور ظاہری طور پہ یہ ہے کہ جس طرح سے کہ پچھلے دنوں ہم نے حسنی مبارک کے زمانے میں دیکھا تھا کہ بہت ساری پارٹیاں جو تھیں وہ بین ہو گئی تھیں، اس میں مسلم برادرہڈ وغیرہ تھی، وہ ان لوگ وہ تو کھل کے سامنے آ گئے ہیں. تو عوام اور دوسری چیز یہ کہ آپ یہ دیکھیں کہ الیکشن میں جو کیونکہ مصری عوام میں جو بہت سارے اکثریت جو ہے، اکثریت تو نہیں کہوں گا لیکن کافی بیشتر لوگ ایسے ہیں جو کہ تعلیم یافتہ نہیں ہیں، اور وہاں پہ جو ووٹ کا سلسلہ جیسا آپ کو علم ہے کہ انہوں نے دو کینڈیڈیٹس کو ووٹ ان کو دینا ہے، پھر ایک پارٹی کو بھی انہوں نے چننا ہے، تو یہ اکثر جو ہے لوگوں کے لیے بڑا مشکل ہو رہا ہے کہ وہ کس طرح سے یہ وہ کریں. اور جس طرح سے عام طور پہ انتخابات ہوتے ہیں اس میں کم سے کم چار ہفتے کا موقع ہوتا ہے لوگوں کی جو کینڈیڈیٹس ان کی کینوسنگ ہوتی ہیں، یہ سب کچھ نہیں ہو پایا کیونکہ دیر تک یہ آرمی جو ہے ملٹری حکومت یہ چاہتی تھی کہ دیر سے دیر کرے تاکہ وہ اس کا جو قبضہ ہے اور وہ جو یعنی حسنی مبارک کی جو پالیسیز ہیں اور جو امریکہ کا جو حکم ہے اسی کے حساب سے وہ چلتے رہیں، اور جو آئین میں جو تبدیلیاں ہونی چاہیے تھیں صحیح طریقے سے میرے خیال میں وہ بھی نہیں ہوئی ہیں. تو کچھ لوگ خاصے لوگ یہ سمجھ رہے ہیں، اور میں سمجھتا ہوں کہ اس پہ ہم کو غور کرنا چاہیے کہ ایک طرح کا یہ ایک اسموک اسکرین ہے کہ انتخابات ہو جائیں لیکن جو اصل جو الیکشن ہوگا جو صدر کا اور اس میں انہی کا کوئی کینڈیڈیٹ حسنی مبارک کا یا تنتاوی صاحب کی حکومت کا وہ چنا جائے گا، اور اس سے جیسا بھی ہمارے ہم نے سنا کہ امریکہ کو تو کسی صورت سے بھی یہ برداشت نہیں ہوگا کہ اسلامی رنگ یا مسلم برادرہڈ کہیے یا جسٹس اینڈ پیس پارٹی جو جس کے نام سے ہیں وہ ان کو زیادہ نمائندگی. جو فگرز آ رہی ہیں اس سے یہ اندازہ یہ ہوتا ہے کہ اس الیکشن میں 30-40% ان کا مسلم برادرہڈ کے جو نمائندے ہیں وہ میرے خیال میں الیکشن میں
ابھی تک رجحانات بھی یہی بتا رہے ہیں کہ بہرحال ان کے کینڈیڈیٹ آگے چلیں. جو ابتدائی رجحانات آئے ہیں دو دنوں کی وہ پولنگ اور ووٹنگ کے، بہرحال میری گفتگو آپ سے اور دیگر مہمانوں سے جاری رہے گی، اور ہمارا موضوع ہے مصر کے انتخابات اور عوام کا انقلاب. ہماری گفتگو جاری ہے, مختصر سا وقفہ, اس کا پھر آپ کی خدمت میں حاضر ہوتے ہیں. جی ہماری گفتگو جاری ہے اپنے معزز مہمانوں سے, موضوع ہے مصر کے عام انتخابات اور مصری عوام کا انقلاب. چلتے ہیں ایک بار پھر دہلی, جہاں پر ٹیلی فون لائن پر موجود ہیں سیاسی امور کے ماہر ڈاکٹر ارشی خان صاحب. ڈاکٹر صاحب, ابھی لندن اسٹوڈیو کے مہمان فرما رہے تھے کہ جو لوگ تحریر اسکوائر پر دھرنا دیے بیٹھے ہوئے ہیں انہوں نے پولنگ میں بظاہر حصہ نہیں لیا, لیکن ایسا نہیں ہے. جو خبریں موثق ذرائع سے یا ذرائع ابلاغ سے یا مسلسل آ رہی ہیں وہ یہ کہ جن لوگوں نے پولنگ مراکز پر جا کر اپنے حق رائے دہی کا استعمال کیا ہے وہ وہی لوگ ہیں جنہوں نے حسنی مبارک کا تختہ الٹا ہے, اور وہ وہی لوگ ہیں جو اس بات کا مطالبہ کر رہے ہیں کہ فوجی کونسل جتنی جلدی ہو سکے وہ اقتدار عوام کی منتخب حکومت کے حوالے کرے. چنانچہ تحریر اسکوائر پر موجود لوگوں کے بارے میں کہا جا رہا ہے کہ انہوں نے گروہوں میں خود کو تقسیم کیا کہ کچھ لوگ موجود رہیں, کچھ لوگ جا کر ووٹ ڈالیں, تاکہ ایسا نہ ہو کہ سب ایک ساتھ اگر ووٹ ڈالنے چلے جائیں تو تحریر اسکوائر خالی ہو جائے اور پھر یہاں پر فوج سیکورٹی فورسز قبضہ کر لیں اور پھر ہمیں یہاں دوبارہ نہ آنے دیں. تو اتنی پلاننگ اور اتنی اسٹریٹجی کے ساتھ ان لوگوں نے جا کے ووٹ ڈالا اور اپنے انقلاب کو بھی جاری رکھا. تو اب ان کا مطالبہ جو یہ ہے کہ فوج جلد سے جلد صدارتی انتخابات بھی کرائے اور اپنے وعدے پر عمل کرے, تو کیا جون تک فوجی کونسل کو چلنے دیں گے مصر کے عوام؟
دیکھیے جس طرح سے پریشر ان کا بن رہا ہے اور اسی طرح سے اگر میڈیا ان کو کوریج دیتی ہے, آپ نے غور کیا ہوگا کہ جو الجزیرہ ہے یا العربیہ ہے یا سی این این بی بی سی, جتنے ویسٹرن آپ کے میڈیا ہیں ان کو اس انداز سے کوریج نہیں دے رہے ہیں جس طرح سے پہلے کوریج دیا گیا تھا اور اس کو جو ہے اسپرنگ اور ایجپشن ریولوشن وغیرہ کہا گیا تھا, نمبر ایک. نمبر دو, جو یہ احتجاج ہے لوگوں کا وہ لوگ ہیں جو ایجپٹ کو ایک انڈیپینڈنٹ سوورن کنٹری کی شکل میں دیکھنا چاہتے ہیں. جو امریکہ ہے وہ کسی بھی پارٹی سے, چاہے وہ اسلامک ہوں یا اسلامک برادرہوڈ کے لوگ ہوں یا سلافسٹ ہوں, ان تمام لوگوں سے امریکہ بارگیننگ کرنے کو تیار ہے اگر ایجپٹ امریکن انٹرسٹ اور اسرائیلی انٹرسٹ کو نقصان نہیں پہنچاتا ہے. آپ نے یہ دیکھا ہوگا کہ جب ایجپٹ میں ریولوشن, سو کال ریولوشن آیا, تو لوگوں نے کہا کہ بھائی اب پورے ایکویشن چینج ہو جائیں گے اور اسرائیل پہ پریشر پڑے گا اور فلسطینیوں کو بہت سارے جو فائدے ہوں گے, لیکن آپ نے دیکھا کہ اسرائیل میں کوئی چینج نہیں آیا, بلکہ اسرائیل کے حملے اسی طرح سے بڑھتے رہے. اور یہ جو اسرائیل کے فوج پہ جو اٹیک کیا تھا ایجپٹ میں کچھ مسلمانوں نے, ان کو باضابطہ ایجپٹ نے خود پکڑ کے دیا. تو وہاں پہ جو ابھی جو احتجاج ہے وہ واقعی اس مقصد کے لیے ہے جو مجھے لگتا ہے, اس لیے کہ فیکٹ اور ویلو کا معاملہ سوشل سائنس میں چلتا ہے, ہو سکتا ہے میں غلط میں ہوں, لیکن وہاں پہ جو یہ جو فورسز ہیں یہ وہ لوگ ہیں جو ایکسپیرینس لوگ ہیں اور یہ وہ لوگ ہیں جنہوں نے غلطیاں بھی کی ہیں اور وہ صحیح کرنا چاہ رہے ہیں. تو یہ جو سیکنڈ ویو آف جو ریولوشن ہے, میں اس کو ریولوشن کہنا چاہوں گا, اور اسی لیے آپ نے دیکھا ہوگا کہ انہوں نے کہا ہے کہ یہ 19واں دن ہے. جب انہوں نے شروع کیا تھا 18 نومبر کو, تو انہوں نے کہا تھا کہ بھائی 18 دن میں نے چلایا تحریک اور فروری میں وہ آپ کے حسنی مبارک صاحب چلے گئے, ان کو چھوڑنا پڑا. تو یہ 19واں دن ہے ان کا, اور یہ آج کے دن یہ ان کا جو ہے وہ 12 دن ہو گیا. دوسری طرف آپ دیکھیں گے کہ جب تک وہاں پہ ملٹری اقتدار میں رہے گی, میں دیکھیے یہ نہیں کہہ رہا ہوں کہ اسرائیل کے جو لوگ ہیں وہ ملٹری کے خلاف ہیں, ملٹری کو تو وہاں پہ مضبوط رہنا ہے, اس لیے کہ وہ بہت بڑا ایلیمنٹ ہے پورے آپ کے ایجپٹ کو اسٹیبلٹی دینے کے لیے. لیکن اگر ایجپٹ کے وہ حکمراں بننا چاہتے ہیں
جی بظاہر ایسا لگتا ہے کہ ٹیلیفونی رابطہ ہمارا منقطع ہو گیا ہے، ہمارے ساتھی کوشش کریں گے کہ ڈاکٹر ارشد خان صاحب سے ہمارا دوبارہ رابطہ ہو. بہرحال ہماری گفتگو جاری ہے، تسلیم رحمانی صاحب سے ہمارے اسٹوڈیو میں موجود ہیں. تسلیم رحمانی صاحب، بات یہ ہو رہی ہے کہ جو دوسرا مرحلہ شروع ہوا ہے اس میں زیادہ پہلے کے مقابلے میں زیادہ تجربے سے کام لیا جا رہا ہے، اور جس طریقے سے اس بار یہ مطالبہ کر رہے ہیں اور کہہ رہے ہیں کہ جب تک ہمارے مطالبات پورے نہیں ہو جاتے ہم اب تحریر اسکوائر کو چھوڑ کر جانے والے نہیں ہیں، اور ان میں ایک بنیادی مطالبہ یہ ہے کہ فوج اپنے وعدے پر عمل کرے اور اقتدار فوری طور پر منتقل کرے اور صدارتی انتخابات ہو. اور آپ نے دیکھا ہوگا کہ جس دن فوجی کونسل نے یہ اعلان کیا دو ہفتے قبل کہ ہم جون میں صدارتی انتخابات کریں گے، اس کے بعد سے ہی احتجاج میں اور زیادہ شدت آ گئی. تو میں آپ سے بھی یہ سوال کرنا چاہوں گا کہ کیا جون تک دوام لا پائے گی فوجی کونسل؟
بہت مشکل لگتا ہے، کیونکہ تحریر اسکوائر پہ تعداد بڑھتی چلی جا رہی ہے، اور جنوری میں جتنے لوگ موجود تھے اس سے کہیں زیادہ لوگ اب نومبر کے مہینے میں وہاں، سردی کے مہینے میں وہاں موجود ہیں، اور اس تعداد میں اضافہ ہو رہا ہے، اور یہ پہلا مرحلہ ختم ہو یہ تعداد مزید بڑھے گی. دیکھنا یہ ہوگا کہ کیا فوج یہ جسارت کر پائے گی کہ اتنے بڑے مجمع کو وہ گولیوں سے قابو میں کر لے، کیونکہ جو 40-45 لوگ شہید ہو چکے ہیں وہاں، ان کی شہادت سے مجمع پہ کوئی اثر نہیں پڑا ہے، مجمع میں کوئی کمی نہیں آئی ہے بلکہ بڑھ رہا ہے. تو اس طرح یہ بڑی دلچسپ بات ہوگی کہ فوجی حکمراں کیا ظلم کی وہ روش اپنائیں گے جو اس سے پہلے تاریخ میں حسنی مبارک صاحب اپنا چکے ہیں، یا جو اس سے پہلے کچھ دوسرے حکمرانوں نے لیبیا وغیرہ میں جو روش اختیار کی تھی کیا وہ دہرائی جائے گی مصر میں یا نہیں، یہ دیکھنا بہت ضروری ہے. لیکن مجھے یہ لگتا ہے کہ اب جتنی بڑی تعداد میں منظم اور آرگنائزڈ وے میں لوگ تحریر اسکوائر پہ بیٹھے ہیں، وہ 100-200-500 لوگوں کی شہادت بھی ہوتی ہے تو شاید ہٹیں گے نہیں. میں مصر کے لیے دعا کر سکتا ہوں کہ مصر میں حالات اللہ کرے اچھے رہیں. میں نے آپ سے بالکل شروع میں کہ مرحلے میں عرض کیا تھا کہ ایسا خطرہ ہے کہ مصر میں حالات مزید خراب ہوں گے، اور ظاہر ہے کہ یہ بات ہم سب جانتے ہیں کہ کسی بھی ملک کا نظام اگر اس جانب بڑھے، وہ بھی پڑوسی ملک کا جو قیام اسرائیل عظمیٰ میں مزاحم ثابت ہوتا ہو، تو اسے امریکی لوگ برداشت نہیں کریں گے. اگر مصریوں سے بھی، مصر کی فوجی سرکار سے یہ لوگ نہیں سنبھلے تو یہ خدشہ پھر کیا جانا چاہیے کہ نیٹو کی فورسز پھر سے ہیومن رائٹس کو بحال، جیسے لیبیا میں ہیومن رائٹس بحال کرنے گئی تھیں، ایسے کہیں مصر میں بھی نہ آ جائیں، کیونکہ وہ اس پورے خطے کو اپنے کنٹرول میں رکھنا چاہتے ہیں. انہوں نے کسی دوسری نیت سے یہ انقلاب وفا کروانے کی کوشش کی تھی جو لا حاصل ثابت ہوئی ہے وہاں پر.
جی ڈاکٹر ارشد خان صاحب، کیا اب جبکہ عوام کے تیور نہ صرف مصر بلکہ پورے خطے میں، پورے علاقے میں، مشرق وسطی سے لے کے ایشیا تک، ابھی ہندوستان کے بارے میں بھی یہ اطلاعات آئی ہیں کہ جو مغربی ملکوں کی کمپنیاں یا جو ڈپارٹمنٹل اسٹورز جو وہاں کھولے جا رہے ہیں اس کے خلاف لوگوں نے مختلف شہروں میں بڑے بڑے مظاہرے کیے ہیں، تو ظاہر ہے کہ ہندوستان میں بھی امریکہ مخالف جذبات تیزی سے ابھر رہے ہیں. تو اب ایسے میں مصر اور جو یہ پورا خطہ ہے جہاں پر امریکہ اور اسرائیل کی بربریت سب سے زیادہ آشکارا اور نمایاں ہے فلسطین کے تعلق سے، تو کیا اس علاقے کے عوام اجازت دیں گے، برداشت کریں گے کہ امریکہ اسی طریقے سے مداخلت کرتا رہے؟
دیکھیں میں یہ ایک سلور لائننگ دیکھ رہا ہوں خاص کر کے تحریر اسکوائر میں، اس لیے کہ وہاں پہ وہی لوگ موجود ہیں جس کو شروع کے فیز میں امریکہ نے سپورٹ دیا تھا، اور یہ وہی لوگ ہیں جس کو امریکہ اپوز کر رہا ہے انٹرنلی. آپ دیکھ رہے ہیں کہ میں جو بیسیکلی جس بات کو کہہ رہا تھا، لیجیٹیمیسی کی بات کہہ رہا تھا کہ وہاں پہ تمام چیزیں ہیں لیکن لیجیٹیمیسی نہیں ہے اس کو وہاں پہ. تو یہ جو پروٹیسٹ ہے یہ بیسیکلی یہ ایک ریزسٹنس کا کام کر رہا ہے لیجیٹیمیسی حاصل کرنے کے لیے، جس کی وجہ سے لوگ اقتدار میں آئے. میں یہ واضح کرنا چاہتا ہوں کہ جس طرح سے ایجپٹ میں لوگ اسرٹیو ہیں، उस तरह से तमाम खित्ते में तमाम लोग असर्टिव नहीं हैं। फॉर एग्जांपल ईरान में जिस तरह से लोग असर्टिव हैं, उस तरह से अब लोग इराक में असर्टिव नहीं हैं या लेबनान में असर्टिव नहीं है। इसलिए इजिप्ट की जो पोजीशन है, ज्योग्राफिकल पोजीशन को लेंगे या हिस्टोरिकल पोजीशन को लेंगे या अरब लीग में जो इसकी पोजीशन थी, या इसके बहुत से ऐसे लोग हैं जो यूनाइटेड नेशन में अलबरादाई और इस तरह के लोग, उनकी अच्छी पोजीशन है, अम्र मूसा है वगैरह, तो इस वजह से और इनके जो रिलेशन आपके इसराइल से भी रहे, तो इस पॉइंट ऑफ व्यू से इजिप्ट काफी इंपॉर्टेंट कंट्री है जिसमें डायरेक्टली और इनडायरेक्टली, इमीडिएटली एंड अल्टीमेटली ये अमेरिकन और इसराइली इंटरेस्ट इसमें मुलविस हैं। इसीलिए मैं ये कह रहा था कि इजिप्ट एक बहुत बड़ा एक्सपेरिमेंट है उन तमाम लोगों के लिए जो इजिप्ट में वाकई एक रिवोल्यूशन या रिवोल्यूशनरी गवर्नमेंट या रिवोल्यूशन देखना चाहिए। रिवोल्यूशन का मतलब हुआ टोटल चेंज। तो जो सिचुएशन थी इजिप्ट में वो सिचुएशन अभी बरकरार है, सिर्फ यही फर्क है।
डॉक्टर साहब माफ कीजिएगा, मैं आपकी बात को रोककर आप ही से सवाल करना चाहूंगा। आप देखें कि जामतुल अजहर हो या दूसरी जो मुस्लिम तंजीमें, मैं खासतौर पर जामतुल अजहर जो एक मुक्कर और इंतहाई बावकार इदारा है आलम इस्लाम का, उसके जो जईम हैं उन्होंने साफ लफ्जों में कहा था कि इंतखाबात में शिरकत करना हर शख्स का, हर मिस्री बाशिंदे का कौमी और जो इससे बड़ी बात कही थी शरई फरीजा है। तो क्या आप नहीं समझते कि कहीं ना कहीं से जो इस्लामी जो अंसुर है या इस्लामी इदारे हैं या मुस्लिम या मजहबी जो इदारे हैं वो इस पूरी इस सूरत हाल को सपोर्ट कर रहे हैं, और जाहिर है कि जब मजहबी इदारे और मजहबी कुवतें इस पूरी सूरत हाल को सपोर्ट करेंगे तो इसका मतलब साफ ये है कि माइनस अमरीका?
बिल्कुल। लेकिन देखिए इसमें यह है कि जो प्रोटेस्ट है ये इलेक्शन के खिलाफ नहीं है, ये प्रोटेस्ट है कि इलेक्शन आप कराएं लेकिन अभी नहीं कराएं। जैसे एक साहब आपके सिद्दीकी साहब बोल रहे थे लंदन से कि ना उसका इश्तेहार हुआ ना लोग उनको जाने, उसके बाद आप देखते हैं कि प्रोपोर्शनल रिप्रेजेंटेशन वहां लाया गया है। प्रोपोर्शनल रिप्रेजेंटेशन जो है वो काफी टफ मेथड है, बल्कि हल्का प्रोपोर्शनल रिप्रेजेंटेशन आपके जर्मनी में नाफिज किया गया, वहां के लोग मानते हैं। दूसरी बात यह है कि ये जो इलेक्शन है 28 नवंबर से लेकर के 10 जनवरी तक चलेगा लोअर हाउस का, उसके बाद अपर हाउस का जो है वो आपके 29 जनवरी से लेकर के 10 या 20 मार्च तक चलेगा, उसके बाद फिर उनका इजलास शुरू होगा। तो ये एक बहुत लंबा प्रोसेस है। ये चाह रहे थे कि जब तक के ट्रांसफर ऑफ पावर नहीं हो तब तक आप इलेक्शन नहीं करें, तो ये नहीं करें कि इलेक्शन ना दिया जाए। नेचुरली इलेक्शन देना फर्ज है या देना चाहिए। ये जो प्रोटेस्ट है ये बेसिकली चैलेंज कर रहा है सुप्रीम अथॉरिटी ऑफ द सुप्रीम काउंसिल को, तो इसमें एक फर्क करने की जरूरत है। और यहाँ पे आप देखेंगे कि अमेरिका और इसराइल ये चाहते हैं कि जितना सॉफ्ट पावर या सॉफ्ट लोग पावर में आ सके वो आए, फिर बाद में उसको वो मैनिपुलेट करें। इस तरह का एग्जांपल आप देख सकते हैं कि हमास के साथ बहुत बार कोशिश की गई कि उस तरह से मैनिपुलेट किया जाए लेकिन वो मैनिपुलेट नहीं कर सके। अमेरिकन आप इसराइल जो है या अमेरिकन आप या ब्रिटिश ईरान के साथ नहीं मैनिपुलेट कर सके, इसलिए कि इनके एक प्रिंसिपल थे। तो कुछ ऐसी कौमें हैं या कुछ ऐसी तंजीमें हैं, कुछ ऐसी हुकूमत हैं, कुछ ऐसे रेजिस्टेंस ग्रुप हैं जिसके साथ वो नहीं कर सकते, और अमेरिका इस तलाश में है खास करके इस इलेक्शन को जल्दी करवा करके कि किसी न किसी तरीके से इलेक्शन कराने के बाद वहां पे पार्लियामेंट का सेशन हो और कुछ चुनिंदा लोगों को, इसलिए कि उसमें बहुत ज्यादा दखल होगा मिलिट्री का, चुनिंदा लोगों की कमिटी बनाया जाए और वही ड्राफ्ट करें कॉन्स्टिट्यूशन, उसके बाद कॉन्स्टिट्यूशन तैयार हो जाए, फिर आपकी तमाम चीजों को इंस्टीट्यूशनलाइज करें।
बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा।
जी से समझ
मैं फिर हाजिर हूँ वक्त रहा तो। सिद्दीकी साहब, इमाम खुमैनी रहमतुल्लाह अलैह ने एक बड़ी अच्छी बात फरमाई थी और हम उन्हीं की बात को जब मद्देनजर रखते हैं और हालात का जायजा लेते हैं, तो अभी तक गुज़िश्ता 30 वर्षों में आलम इस्लाम की तनाजुर में बात करूँ सारी चीज़ें सही साबित हुई। उन्होंने फरमाया था कि जब इसराइल और अमरीका किसी चीज़ पर खुश हों तो हमें सोग मनाना चाहिए और ये देखना चाहिए कि हमें कमी कहाँ है, और जब वो किसी चीज पर अफसोस का इजहार करें, तश्वीश का इजहार करें, तो हमें खुश होना चाहिए कि यानी गोया हमारी पॉलिसी कामयाब हो रही है। कल भी बेआइनी ऐसे ही हुआ कि इतनी बड़ी और लंबी लंबी कतारों में मिस्री आवाम को देखकर बिन्यामिन नेतन्याहू के हाथ के गोया तोते उड़ गए और वो बहुत ही परेशान नजर आया और सख्त तश्वीश का उसने इजहार किया। तो इसका मतलब यह है कि कहीं ना कहीं से ये सूरत हाल जो है वो इसराइल अमरीका के खिलाफ जरूर जा रही।
इसमें कोई शक नहीं है और मुझे पूरा यकीन है कि अब आर्मी कुछ भी करे, कुछ कोशिश करे, अपने भी चुने हुए लोगों को बिठाए जो जो के सदारत के इलेक्शन से पहले कोई कर कमेटी वगैरह बनेगी, अगर आवाम ने ये महसूस किया कि ये फिर वही सूरत हाल पैदा हो रही है जो हुस्न मुबारक के ज़माने में थी, कि यानी वही अमरीका के हुक्म पर चलने वाले लोग वहाँ पर आ गए हैं, तो मैं समझता हूँ कि अब ये बर्दाश्त नहीं, आवाम नहीं बर्दाश्त कर सकती। ये तो अब चूँकि अमेरिका की जो जो पॉलिसी है और सहूनियों की पॉलिसी वो इतनी खुल के सामने आ गई है और पूरे मिस्री अवाम में, यानी सिर्फ नौजवान तबके ने नहीं बल्कि पूरे मतलब ये कि मर्दों औरतों यंग और सबको ये बात समझ में आ गई है। तो इलेक्शन तो अपनी जगह पर, इंतखाबात अपनी जगह पर हैं, लेकिन उसके बाद जो 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 सदर का जो इलेक्शन होगा वो बड़ा क्रूशल होगा, और उसमें अगर कोई सदर ऐसा चुन लिया गया या आर्मी ने मिलिट्री ने जोर दे के फिर वैसा कोई उसके मुबारक के ग्रुप का किसी को अगर चुन लिया और उसने वही अपनी पॉलिसी जारी रखी जो कि अगर जाहिर तौर पे इतनी ओपनली इतनी ब्लेटेंटली नहीं लेकिन अब जो जारी रखी जो हुस्नी मुबारक के ज़माने में थी, तो अवाम इसको बर्दाश्त नहीं करेंगे और वो खुल के वापस आ जाएंगे। उसमें मैं अर्ज ये करना चाहता हूँ कि ये जो जो अभी हमने जो फायरिंग और जो 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 मसला देखा जिसके अंदर 45 लोग कुछ कहते हैं 80 तक लोग शहीद हुए हैं, वो ज़्यादातर मिलिट्री ने अपने उसको कहते हैं ठग उसको भेज के वो करवाई थी, यानी वो जो ड्रग जो लेने वाले जो ड्रगीज़ हैं उनको उनसे जाकर हंगामा करवाया था, उनको उन्होंने असलहे दिए थे। और ये इनका जो मैं आपको बताता हूँ, मुझे यकीन है कि ये काम जारी रहेगा क्योंकि कोशिश ये करेंगे कि जितना भी हो सके लोगों को मतलब ये कि जो भी अपना उनको इजहार ख्याल है उसको किसी हर तरह से दबाया जाए, लेकिन अब मुझे पूरा यकीन हो गया है। हालांकि बदकिस्मती से अभी भी मेरे सामने जो मैंने और भी प्रोग्राम में मर्ज किया था, जो जिस चीज़ की शदीद ज़रूरत है मिस्र में वो सामने नहीं आई, यानी कि कोई सही तरह की इस्लामी लीडरशिप जो कि उसको लीड करे, लेकिन इंशाल्लाह उम्मीद है कि आहिस्ता आहिस्ता वो भी सामने आ जाएगी। और चूँकि इस्लामिक ग्रुप्स में आपस में भी काफ़ी फ़र्क है, जैसे कि जो जो जिहादी सलफ़ी हैं और जो जो इख़वान मुस्लिमीन के लोग हैं वगैरह वगैरह, आपस में उनका भी इतना नहीं है। लेकिन ये बात आप बिल्कुल सही फरमाते हैं, जो नतन्याहू के जो क्या था तोते उड़ गए थे उसको अब ये एहसास हो गया है कि चाहे कितनी भी अमेरिका कोशिश करे, कितनी भी अपने ठग से और गुंडों से इन लोगों को तहरीर उसका में मुंतशिर करने की कोशिश करे, अब ये उसकी चालें कामयाब नहीं हो सकती।
जी बहुत शुक्रिया आपका, वक्त हमारे पास बिल्कुल खत्म हो चुका है।
जून तक सही तरीके से मेरे हिसाब से सदारत का इंतखाब नहीं हुआ।
जी बहुत शुक्रिया नवाजिश,
वो ये बात जो है ये आगे नहीं चलेगी।
बहुत शुक्रिया रहमानी साहब, एक से डेढ़ मिनट का वक्त हमारे पास बचा है, डेढ़ मिनट का। बात ये हो रही है कि अमेरिका नहीं आने देगा, फौज नहीं आने देगी, तो आप देखें कि इस वक्त जो ज़मीनी हकीकत है या हकायक है मिस्र के, वो ये कि अवाम फौजी के खिलाफ तो लड़ रहे हैं इस वक्त, यानी उनका इस वक्त जो बराह रास्त तसादुम है वो फौज से है, और वो और अगर उन्होंने फौज को जो जेर कर लिया तो फिर फौज कहाँ से मुदाखलत करेगी कि पार्लियामेंट में नहीं आने देगी, कमेटी में नहीं आने देगी और दस्तूर नहीं बनने देगी। जाहिर जब आवाम
तो मरहला बात का है ना, उससे पहले के मरहले में ये जो है मैंने अर्ज किया कि ये किसी कीमत पे नहीं चाहेंगे, ये तो तय बाद में होगा कि फौज रहेगी या नहीं रहेगी। उससे पहले से क्रश करने के लिए खुद नेटो की फोर्सेज भी आ सकती है ना वहां, तो वो आवाम कितना लड़ पाएंगे, वो फौजी तो नहीं है, ये देखने का बात है। बहरहाल आखिर में मैं सिर्फ इतना जरूर अर्ज करूंगा कि जो पूरे दुनिया में एक वबा फैलाई थी अमेरिका और इसराइल ने 9/11 के जमाने के आसपास, इस्लामोफोबिया की एक टर्म ईजाद हुई थी बाकायदा, और पूरे दुनिया में मुसलमानों को अलग थलग खड़ा करने की कोशिश की थी, आज वो पलट के फिर अमेरिका की तरफ जा रही है और दूसरी तरफ इस्लामिस्ट की हैसियत से सामने आ रही है, और इस्लामिस्ट अपने मुल्कों में कामयाब होकर जा रहे हैं। आज भले ही मिस्र में तहरीर स्क्वायर से उन लोगों को बमों के जरिए हटाने की कोशिश की जाए, सारी दुनिया देखेगी कि क्या किया जा रहा है, लेकिन ये इनकलाब नाकाम यकीनन नहीं होगा, इस बात की हमको पूरी उम्मीद है इंशाल्लाह।
बहुत शुक्रिया आपका। जी हाँ, आवामी और ईमानी कुव्वत के मुकाबले में कोई भी कुव्वत या ताकत नहीं ठहर सकती, और यही सब कुछ इन दिनों साबित हो रहा है गुज़िश्ता साल नवंबर से लेकर अब तक। तो अगले प्रोग्राम तक के लिए मुझे अली अब्बास सिज़वी और मेरे मेहमानों और दीगर साथियों को इजाजत दीजिए। खुदा हाफिज़। बहुत शुक्रिया आपका।